सबभन्दा पहिला यो रिपोर्ट के हो भन्ने बारे चाहिँ हामी प्रष्ट हुनु जरुरी छ है. के भन्दा यो चाहिँ एमबिएस आइटमहरूको युजको रिपोर्ट र चाहिँ जुन पिबिएस अस्ट्रेलियन गभर्मेन्टले सब्सिडाइज गरेका औषधिहरूको प्रयोगको जुन तथ्याङ्क छ त्यो प्रकाशित भएको हो. अब जहाँसम्म एमबिएस आइटम भनेर भन्ने छ मेन्टल हेल्थमा चाहिँ जस्तै जिपीहरूले मेन्टल हेल्थ केयर प्लान गरेको लागि छुट्टै आइटम नम्बर हुन्छ होइन. अनि त्यस्तै गरी साइकाट्रिस्टहरूले चाहिँ उपचार गरेको कन्सल्टेसनको आइटम नम्बरहरू हुन्छन्. अब मेन्टल हेल्थ अलाइड हेल्थ भनेपछि जस्तै नर्सेस भयो अथवा चाहिँ मेन्टल हेल्थ सोसल वर्कर या अकुपेसनल थेरापिस्ट उनीहरूले चाहिँ जुन मेडिकेयरको आइटम नम्बर युज गरेर उपचार गरेका हुन्छन्. यी सबै कुराहरूको चाहिँ सङ्कलित विवरण समष्टिगत रूपमा यो निक्लिएको रहेछ भन्ने मेरो बुझाइ हो है. अब त्यो भनेपछि यसले यस हस्पिटल सिस्टमबाट उपचार भएका मानसिक रोगीहरूको बारेमा चाहिँ यो त्यसबाट त्यसलाई समेटेको छ जस्तो बुझिँदैन. त्यो हेर्दाखेरि चाहिँ अब हामीले मतलब त्यही हिसाबले बुझ्नु पऱ्यो भनौँ. अब यो तथ्याङ्कबाट अचम्म चाहिँ लागेको छैन. हेर्नुहोस् जुन नन इङ्ग्लिस स्पिकिङ ब्याकग्राउन्डका मान्छेहरू 6% रहेछन्. अब जेनरल मेन स्ट्रिम अस्ट्रेलियन पपुलेसन अथवा इङ्ग्लिस स्पिकिङ चाहिँ 10% रहेछ भनेपछि त्यहाँ झन्डै डबलको फरक त देखियो. त्यो ठुलो फरक हुन चाहिँ हो तर विभिन्न हामीले कारणहरू हेर्दाखेरि चाहिँ सायद अचम्मको अवस्था चाहिँ छैन होला. अब तपाईँले प्रश्न सोध्नुभयो भने म कारणको पनि कुरा गरौँला.
आप्रवासी समुदायमा त्यो डिप्रेसनहरूको मामिला कम हुने हो कि मतलब विदेशमा आएपछि अब डिप्रेसन झन् बढ्ने भए तापनि अब मान्छेहरूले त्यो सेवाहरूको बारे जानकारी नभएर मान्छेहरूले यस प्रकारका सेवाहरू प्रयोग गर्न नसकिरहेको हो कि अब आफूलाई यस्तो समस्या परेको छ भनेर डक्टर कहाँ जानलाई पनि मान्छेहरू अलि हिचकिचाएर हो कि के होला त कारणहरूको कुरा गर्दाखेरि.
अब जहाँसम्म प्रेभलेन्स अथवा सङ्ख्याको कुरा छ आप्रवासीहरूमा मानसिक रोग आप्रवासीका विशेष प्रकारका आप्रवासी जस्तै जुन चाहिँ रिफ्युजी हुन्छन् जसले यातना पाएको अवस्थाबाट आएका हुन्छन् उनीहरूमा चाहिँ निश्चय पनि बढी भएको पाइएको छ. तर अस्ट्रेलियन गभर्मेन्टले नै केही वर्ष अगाडि गरेको एउटा अध्ययनमा चाहिँ खासै बढी चाहिँ छैन जस्तो देखिएको थियो होइन. भनेपछि अहिलेको लागि एकछिन मानौँ बराबर बराबरै जस्तो छ भन्ने मानौँ. अब त्यो अनुसारले चाहिँ किन अब सर्भिसहरूको उपयोग कम भएको रहेछ भनेर भन्दाखेरि चाहिँ त्यसको छुट्टै रिसर्च चाहिँ भएको छैन. रिसर्च हुनुपर्ने भनेर औँल्याएको चाहिँ छ. अब त्यसमा हामी यस क्षेत्रमा लागेका व्यक्तिहरूले आफ्नो अनुभवलाई नै चाहिँ आधार मानेर भन्नुपर्ने हुन्छ. अब ती कुरा चाहिँ वास्तविक नहुन पनि सक्छन् तर अब जहाँसम्म मेरो अनुभव अथवा अध्ययनले चाहिँ के देखाएको छ भनेदेखि अब यो जुन स्पेसली साइकियाट्रिस्टहरू कहीँ चाहिँ देखाउन जाँदाखेरि बल्क बिलिङ गर्ने साइकियाट्रिस्टहरू अहिलेको समयमा एकदमै कम छन्. अलिकति एक्स्ट्रा पैसा तिर्नुपर्छ. अझै पनि चाहिँ हामी माइग्रेन्टहरूमा चाहिँ गभर्मेन्टले जुन एउटा बल्क बिलिङ रेट तोकेको छ त्योभन्दा बढी तिर्न चाहने बानी भइसकेको छैन. हामीलाई चाहिँ सकेसम्म पैसा नतिरौँ जस्तो लाग्छ. जबकि मेन स्ट्रिम एङ्ग्लो स्याक्सन पपुलेसनहरूमा चाहिँ अलिकति आफ्नो हेल्थको लागि खर्च गर्नुपर्छ भनेर भन्ने उनीहरूमा बढी मात्रामा टेन्डेन्सी देखिन्छ. त्यसले गर्दाखेरि चाहिँ अब उनीहरूले बढी सर्भिस लिएको हो कि एउटा कुरा त्यो होला. अनि अर्को कुरा के पनि हुन्छ भनेदेखि जस्तै यो मेन्टल हेल्थ नर्सेसहरूको चाहिँ सपोर्ट जुन युज गरिन्छ त्यसमा हामीले कतिपय अवस्थामा उनीहरूको सपोर्ट नभएको अवस्थामा भनौँ न मान्छे एक्लै बसिरहेछ त्यस्तो मान्छेहरूलाई मानसिक अवस्थामा समस्या परेको बेलामा एउटा भन्नु कोही सपोर्ट नहुँदाखेरि सपोर्ट मेकानिजमको रूपमा पनि युज गर्छौँ ट्रिटमेन्टको लागि भनेर भन्दा पनि. जबकि हामी माइग्रेन्ट कम्युनिटीमा चाहिँ कस्तो हुन्छ भनेदेखि परिवार कतिको चाहिँ परिवार हुन्छ होइन या भनौँ धेरैको सपोर्ट छुट्टै प्रकारको हुन्छ. साथी हुन्छन् अथवा चाहिँ नजिकको रिलेटिभहरू हुन्छन् फ्यामिलीहरू टुक्रिएको सम्भावना अलिकति कम हुन्छ. त्यो एउटा कुरा एउटा त्यो कारण होला. अनि अब अर्को मुख्य कारण चाहिँ सायद हामी माइग्रेन्ट पपुलेसनमा हेल्प सिक गर्नुपर्छ भनेर भन्ने जुन टेन्डेन्सी छ त्यो अलिकति कम भएर हो कि जस्तो लाग्छ मलाई. र यो मैले लास्टमा भने तापनि यो चाहिँ मुख्य कारण होला कि जस्तो लाग्छ मलाई.
कसैले त अब समस्या परेको छ भन्ने त्यो नसोचेको पनि हुनसक्छ होइन. अब यस्तो अवस्थामा अब अलिकति आफूलाई समस्या परेको छ मानसिक अलि प्रेसर बढिरहेको छ भने त्यस्तो बेलामा नि सामान्य रूपमा नि गएर जिपीलाई गएर हेर्दाखेरि कहिलेकाहीँ अब जिपीहरूका जाँदाखेरि हुन्छ नि अब सबै जिपीले आफूले भनेको नबुझ्ने खालको त्यस्तो सम्भावना पनि हुनसक्ने भएकोले अब हुन्छ नि के भन्ने नथा भएर हो कि अब त्यस्तो गर्दाखेरि भनौँ न एक किसिमले नेपाली डक्टरहरूकै जाने अथवा तपाईँ जस्तै अब नेपाली साइकियाट्रिस्टहरूकै जानुपर्छ भन्ने चाहिँ कतिको मान्छेहरू त्यस्तो विचार राख्छन् कि अब नेपालीहरूकै जानु हुँदैन बरु अस्ट्रेलियनकै जानुपर्छ भन्ने खालको जस्तो विचार राख्छन् कस्तो पाउनु भएको छ तपाईँले अनुभव.
अब मेरो आफ्नो अनुभव अनुसार चाहिँ हामी नेपालीहरूमा समस्या अलिकति बढेर नछिपिउन्जेलसम्म चाहिँ मानसिक स्वास्थ्यको रोगको बारेमा जानकारी लिने उपचार गर्ने टेन्डेन्सी चाहिँ कम छ। हामीमा मात्र होइन, चाहिँ अरू माइग्रेन्ट कम्युनिटीमा पनि त्यस्तै छ एउटा कुरा। अनि अर्को कुरा चाहिँ अब जाँदाखेरि डाक्टरहरूले समस्या नबुझेर मान्छेहरूले आफ्नो समस्या जुन स्पेसली अब अङ्ग्रेजी बोल्न जाने नै भए तापनि चाहिँ समस्या चाहिँ डाक्टरहरूले नबुझेर डायग्नोसिसमा अलिकति समस्या आएको त्यस्ता पनि उदाहरणहरू निकै नै छन्, पटक पटक हामी देखिरहन्छौँ भोगिरहन्छौँ। अब अनि अब त्यस बाहेक चाहिँ अब नेपाली डाक्टर कहाँ जाँदाखेरि मानसिक समस्या चाहिँ फेरि यताउता अरूतिर फैलिने हो कि भनेर सकेसम्म आउन नचाहनेहरू पनि छन्। तर अब यो क्वान्टिफाई गर्न गाह्रो छ। अब होइन, नेपालीले झन् चाहिँ कुरा बुझ्छ भनेर आउनेहरू पनि हुनुहुन्छ होइन। अब यसको चाहिँ अब यही हो भनेर भन्न चाहिँ गाह्रो छ। हामी दुवै प्रकारको टेन्डेन्सी चाहिँ बेला बेलामा देखि नै रहन्छौँ।
हजुर, अब यदि अब हाम्रो श्रोताहरूले सुनिरहनु भयो, अब कसैले अब आफ्नो साथीको अथवा आफ्नो परिवारको अथवा आफ्नै बारेमा पनि यस्तो समस्या भएको हुनसक्छ, डिप्रेसनलेदेखि लिएर विभिन्न समस्या भएको हुनसक्छ भनी सोच्दै हुनुहुन्छ भने मद्दतको लागि पहिलो कदम के चाल्न सक्नुहुन्छ? त उहाँहरूले अलि त्यो अलि टेन्सन नलिनुपर्ने खालको त्यो मद्दतको लागि कहाँ जान सक्नुहुन्छ पहिलो कदम तपाईँको विचारमा चाहिँ?
अब यो चाहिँ हामीले पटक पटक पनि पहिलेदेखि नै भनिरहेको कुरा चाहिँ के भनेदेखि एउटा जिपी कहाँ जाने होइन। अब जिपी कहाँ जानको लागि चाहिँ अब आफ्नो एउटा रेगुलर जिपी हुनु सबभन्दा राम्रो हुन्छ। अब चाहे नेपाली ब्याकग्राउन्डको होस् चाहे नभएको होस्, एउटा विश्वासको वातावरण बनाइसकेपछि, रापो डेभलप भइसकेपछि होइन, र त्यस्तै गरी त्यो जिपीले चाहिँ पटक पटक त्यो मान्छेलाई चाहिँ अब कहिले काहीँ खोकी लाग्ला, कहिले चाहिँ के होला होइन, कहिले काहीँ पेट दुख्ला, एउटै जिपी कहाँ कन्सिस्टेन्टली गएको अवस्थामा चाहिँ उसले मानसिक अवस्थामा फेरबदल आएको चाहिँ आइडेन्टिफाई गर्न सक्ने सम्भावना बढी हुन्छ। हुन त आजकल अब कस्टको कारणले गर्दाखेरि ठुला ठुला यो कर्पोरेट जिपी प्र्याक्टिसहरू डेभलप भएका छन्। त्यहाँ चाहिँ अब गयो कहिले एउटालाई भेटिन्छ, कहिले अर्कोलाई भेटिन्छ, मेडिकल रेकर्ड उनीहरूले राम्रोसँग राखेको अवस्थामा पनि चाहिँ जुन एउटा कन्सिस्टेन्सी हुन्छ एउटै मान्छेले हेर्दाखेरि त्यो चाहिँ राम्रोसँग हुँदैन। त्यो सबभन्दा ठुलो कुरा चाहिँ यहाँ आएपछि अस्ट्रेलियामा बसोबास गर्ने मान्छेहरूले चाहिँ एउटा रेगुलर जिपी, आफ्नो फ्यामिली जिपी हुनु चाहिँ एकदमै राम्रो हुन्छ।
अनलाइन हेल्पहरू पनि आजकल धेरै नै प्रयोग हुने गरिएको बताइन्छ होइन, अनलाइन मार्फत चाहिँ कतिको उपयोगी होला त तपाईँको विचारमा?
अब अनलाइनका दुईवटा कुराहरू छन्। एउटा अनलाइनले चाहिँ एजुकेसन दिने डिफ्रेन्ट पोर्टलहरू छन् होइन, जस्तै चाहिँ अब बियोन्ड ब्लू अथवा चाहिँ अर्को ब्ल्याक डग इन्स्टिच्युटको वेबसाइटमा गएर हेर्दाखेरि विभिन्न जानकारीहरू पाउन सकिन्छ। त्यही वेबसाइटको थ्रु कहाँ गएर चाहिँ अब समस्याको लागि सम्पर्क गर्ने त्यो ज्ञान पनि चाहिँ हासिल गर्न सकिन्छ। अब तर जुन अनलाइन उपचार गर्ने टेक्निकहरू छन् बिस्तारै तिनीहरू चाहिँ क्रमिक रूपले प्रचलनमा आए तापनि अझै पनि जुन फेस टु फेस जुन उपचार छ त्यसलाई चाहिँ प्रतिस्थापन गरेको चाहिँ देखिँदैन। र अब अनलाइनलाई चाहिँ ज्ञान हासिल गर्न र कहाँ जाने, अब सम्पर्क चाहिँ कहाँ गर्ने भन्ने हिसाबले चाहिँ त्यो चाहिँ राम्रो हो होइन। अब जहाँसम्म भनिन्छ नि अब मेन्टल हेल्थमा अरू विधाहरू पनि छन् डाक्टरभन्दा, अब अस्ट्रेलियाको कुरा गर्ने भए साइकोलोजिस्टहरू छन्, अन्य प्रकारका चाहिँ मानसिक क्लिनिसियनहरू पनि हुन्छन्। तर उनीहरू कहाँ जाने एउटा चाहिँ सुरुको प्रस्थान मार्ग चाहिँ जिपीलाई नै बनाउँदाखेरि सबभन्दा राम्रो हुन्छ। होइन भनेदेखि कहिले यता गयो कहिले उता गयो, बेकार हन्डर मात्र खाइन्छ जस्तो लाग्छ मलाई।